नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 38 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन प्रस्ताव फिर्ता लिने सरकारको तयारी, सीमांकन पछि टुंग्याउने गरी 5 बुधे संविधान संशोधन प्रस्ताव दर्ता गरिने।
उप प्रधानमन्त्रीको वरियता टुंगो नलाग्दा मन्त्री परिषद बैठक आज पनि बस्न सकेन। 3 हप्तादेखि बैठक नबस्दा 52 महत्वपूर्ण प्रस्ताव अलपत्र।
मेलम्चीको पानी दशैंसम्म काठमाडौँ ल्याउने लक्ष्य पूरा नहुने, सुरुङ खन्ने क्रममा कमसल माटो भेटिएपछि निर्माण विधि नै परिवर्तन गर्नुपर्ने।
10% मृत्यु स्फूर्तिजन्य वस्तुको उपभोगका कारण हुने गरेको अध्ययनको निष्कर्ष। लामो समय एन्टिबायोटिक खानाले क्यान्सर हुने खतरा।
र माई भ्याली फुटबलको उपाधिका लागि झापा र आर्मी खेल्ने, आईपीएल क्रिकेटमा अहिले मुम्बई खेल्दै
मानिस सरायको सूचना। विक्रम सम्बत 2071 साल चैत 22 गते, तदनुसार 5 अप्रेल सन् 2015 म्याग्दी जिल्लाको खोप्रा डाँडाबाट बयली जाने क्रममा मलेसियन पर्यटक डेनिस ली बेपत्ता भएकाले फेला पार्नुहुने महानुभावले मलेसियन राजदूतावासको मोबाइल नम्बर 98010 08 000 अथवा 98010 26551 खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं। पहिलो खबर दिनेलाई 10 लाख रूपियाँ नगद पुरस्कार समेत दिइनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सरकारले फिर्ता लिने तयारी गरेको छ। सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने निर्णय गरेको हो। आज बसेको पार्टीको हेडक्वार्टर बैठकले संसदमा दर्ता गराइएको 4 बुँदे संविधान संशोधन प्रस्ताव फिर्ता लिने र अरू दलको सहमतिमा नयाँ प्रस्ताव दर्ता गर्नुपर्ने निर्णय गरेको प्रवक्ता पम्फा भूषालले लोलाई जानकारी दिनुभयो। मधेसवादी र प्रमुख प्रतिपक्षी दलसँग छलफल गरेर केही दिनमै सीमांकन हेरफेरको टुंगो संघीय आयोगले लगाउने सहितको 5 बुँदे नयाँ प्रस्ताव संसदमा पेश गर्ने निर्णय माओवादीको बैठकले गरेको हो। स्थानीय तहको संख्या बढ़ाउने सहित नयाँ संशोधन प्रस्ताव दर्ता गर्दा 2 नम्बर प्रदेशको चुनाव वैशाख 31 गते भन्दा केही दिन पर सार्न सकिने माओवादीको निष्कर्ष छ। अहिलेको प्रस्ताव फिर्ता गरेर नयाँ प्रस्ताव दर्ता गरेपछि एमाले पनि सहमतिमा आउने र मधेसवादी दल पनि चुनावमा जाने माओवादी केन्द्रको बुझाइ रहेको उहाँले जानकारी दिनुभयो।
उप प्रधानमन्त्रीको वरियता टुंगो नलाग्दा मन्त्री परिषद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। आज दिउँसो 3 बजेका लागि बोलाइएको बैठक आइतबार दिउँसो 3 बजेका लागि बोलाइएको छ। एक मन्त्रीका अनुसार दिउँसो 1 बजेतिर विशेष कारणवश मन्त्री परिषद बैठक स्थगित गरेको खबर पठाइएको थियो। उप प्रधानमन्त्रीहरू विमलेन्द्र निधि र कमल थापाको वरियता नमिल्दा चैत 3 गतेसम्म मन्त्री परिषद बैठक बस्न सकेको छैन। चैत 3 गतेदेखि मन्त्री परिषद बैठक बस्न सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले निधिलाई आफूपछिको वरियता दिने गरी आज मन्त्री परिषद बैठक बोलाए पनि अर्का उप प्रधानमन्त्री थापाले त्यसमा असन्तुष्टि जनाएपछि बैठक आइतबारसम्मका लागि सारिएको मन्त्री परिषद स्रोतले जनाएको छ। वरियता विवादकै कारण चैत 10 गते प्रधानमन्त्री दाहाल चीन भ्रमणमा जाँदा समेत कार्यवाहक नतोकी र भ्रमण अनुमोदन नगरी जानुभएको थियो। थापाले निधिभन्दा आफू पहिले नै मन्त्री र उप प्रधानमन्त्री बनेकोले दोस्रो वरियता पाउनुपर्ने दावी गर्नुभएको छ भने निधिले सरकार गठन हुँदा भएको सहमति, कार्यवाहक प्रधानमन्त्री पाइसकेको र ठूलो दलका हिसाबले आफूले दोस्रो वरियता पाउनुपर्ने अडान राख्दै आउनुभएको छ। लामो समय मन्त्री परिषदको बैठक नबस्दा प्रहरी महानिरीक्षक नियुक्ति लगायत महत्वपूर्ण 52 प्रस्ताव मन्त्री परिषद कार्यालयमा रोकिएका छन्।
नेपाल भारत प्रबुद्ध समूह ईपीजीको बैठक बिना निष्कर्ष सकिएको छ। काठमाडौँमा हिजो र आज बसेको बैठकले सन् 1950 शान्ति तथा मैत्री सन्धिका धारागत रूपमा छलफल गरेर असमान बुँदा संशोधन गर्ने विषयमा छलफल गरे पनि बैठकले कुनै निष्कर्ष निकाल्न सकेन। असमान सम्झौता संशोधनको लागि नेपाली पक्षले उदाहरणसहित मौखिक प्रस्ताव गरे पनि भारतीय पक्षले थप छलफल गर्नुपर्ने भन्दै तत्कालै संशोधन गर्न नसकिने बताएका थिए। असमान बुँदा संशोधन गर्न भारतीय पक्ष निकै सकारात्मक भएको तर एकपटक आफ्नो देशका उच्च अधिकारीसँग छलफल गरेर मात्रै निर्णय गर्न सकिने बताएको नेपाली समूहका संयोजक डाक्टर भेषबहादुर थापाले उज्यालोलाई जानकारी दिनुभयो। आगामी बैठकमा सहमति हुन सक्ने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो। समूहको चौथो बैठक आगामी मे 29 31 देहरादूनमा आयोजना गर्ने सहमति भएको छ। सीमा क्षेत्रमा गएर बैठक गर्ने सन्दर्भमा पनि दुवै पक्षबीच छलफल भएको संयोजक थापाले बताउनुभयो।
पछिल्लो राजनीतिक अवस्थाबारे नेपाली कांग्रेसले भोलि आन्तरिक छलफल गर्ने भएको छ। कांग्रेसको संसदीय दल र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक भोलि बिहान 8 संसद भवनमा बस्ने कांग्रेसले जनाएको छ। बैठकमा चुनावको आन्तरिक तयारीका साथै राष्ट्रिय राजनीतिका बारेमा पनि छलफल हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहालले दुई चरणमा चुनाव गर्न गरेको प्रस्ताव, मधेसी मोर्चालाई सहमतिमा ल्याउने बारे भइरहेको तयारी लगायतका विषयमा छलफल गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवड़ाको इजलासले कांग्रेस सभापति देउवालाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा 10 लिखित जवाबसहित उपस्थित हुन आदेश दिएको हो। आदेशमा के कारणले अदालतको अवहेलना सम्बन्धी अभिव्यक्ति दिएको हो भन्ने खुलाई लिखित जवाब पेश गर्न भनिएको छ। अधिवक्ता हरिप्रसाद मैनालीले नेपाली कांग्रेस र नेपाली कांग्रेसका सभापति देउवालाई अदालतको अवहेलना गरेको आरोपमा गएको चैत 20 मुद्दा दायर गर्नुभएको थियो।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले 1-2 दिनभित्रै सबै जिल्लामा मतदाता शिक्षा सामग्री पठाउने भएको छ। वैशाख 31 हुने स्थानीय तहको चुनावका लागि मतदातालाई सुसूचित बनाउन चाहिने मतदाता शिक्षा सामग्री 1 अघि नै पठाउन लागि हो। मतदातालाई मतदानबारे जानकारी दिने 5 प्रकारका पोस्टर, मतदाता शिक्षा हाते पुस्तिका, निर्वाचन शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयंसेवक सहयोगी पुस्तिका, स्थानीय तहको निर्वाचनको बारेमा सोधिने प्रश्न र उत्तर सम्बन्धी ब्रोसर लगायतका सामग्री जिल्लामा पठाउन लागि आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले चुनावका सम्बन्धमा मधेसमा उड्दै गरेको समस्याबारे छिटो ठोस निर्णय गर्न सरकारलाई सुझाव दिनुभएको छ। निर्वाचन आयोगले आज ललितपुरको गोदावरीमा गरेको कार्यक्रममा आयुक्त यादवले मधेसको समस्याबारे सरकारले समयमै निर्णय नगरे अप्ठ्यारो हुने बताउनु भएको हो। धेरै मतदाता भएका मधेसका जिल्लाको मतपत्र र मतदाता परिचय पत्र छपाईको काम शुरू गर्ने समय भइसकेकाले त्यसअघि नै सरकारबाट ठोस निर्णय हुन आवश्यक रहेको यादवको भनाई थियो।
नेकपा माओवादी केन्द्रले स्थानीय तहका उम्मेद्वारको टुङ्गो लगाउने जिम्मा प्रदेश कमिटिलाई दिएको छ। आज बसेको माओवादीको हेडक्वार्टर बैठकले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका उम्मेद्वार छनौट गर्ने जिम्मा 7 प्रदेश कमिटिलाई दिने निर्णय गरेको केन्द्रकी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो। उम्मेद्वारको आधिकारिकताका लागि प्रदेश इन्चार्जले हस्ताक्षर गरेको पत्र लिएर मात्रै सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गर्न सकिने व्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभयो।
चुनाव नजिकिँदै गर्दा भोजपुरमा माओवादी केन्द्र र माओवादी क्रान्तिकारी पार्टीबीच एकीकरण भएको छ। आज पत्रकार सम्मेलन गरी दुवै पार्टीका जिल्ला नेताले एकीकरणको घोषणा गरेका हुन्। अघिल्ला चुनावको हार र पार्टीको शक्ति कम हुँदै गएको भन्दै पार्टी एकीकरण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विमल खड्का र माओवादी क्रान्तिकारीका जिल्ला सेक्रेटरी डिलीराम अधिकारीले बताउनुभयो।
यस्तै स्थानीय चुनाव नजिकिँदै गर्दा रामेछापका महिला पनि राजनीतिक गतिविधिमा व्यस्त हुन थालेका छन्। नयाँ संविधानले हरेक तहमा पुरूष सरह नै महिलाको प्रतिनिधित्व सुनिश्चितता गरेसँगै महिला पनि चुनावी गतिविधिमा जुटेका हुन्। रामेछापमा वाडा, नगरपालिका र गाउँपालिकामा गरी 136 महिलाहरू निर्वाचित हुनेछन्।
यसैबीच नयाँ शक्ति पार्टी सहित दलीय चुनाव चिन्हबाट वञ्चित 65 राजनैतिक दलले दलीय चुनाव चिन्ह पाउनुपर्ने संवैधानिक अधिकारलाई सरकारले कुण्ठित गरेको आरोप लगाएका छन्। काठमाडौँमा संयुक्त अन्तर्क्रिया गरी यस्तो आरोप लगाएका हुन्। कार्यक्रममा चुनाव चिन्ह नपाएका 65 दलहरू सम्मिलित संयुक्त राजनैतिक संघर्ष समितिको तर्फबाट संयुक्त अवधारणा पत्र प्रस्तुत गर्दै नेकपा क्रान्तिकारी माओवादीका परि थापाले सरकारले विधिवत रूपमा निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरूलाई चुनाव चिन्हबाट वञ्चित गर्ने कानून ल्याएको भन्दै त्यस्तो कानूनले लोकतान्त्रिक व्यवस्था र त्यसको मूल्य मान्यताको धज्जी उडाएको बताउनुभयो।
जुम्लाका राजनीतिक दलले शिक्षक र बालबालिकालाई चुनावी गतिविधिमा संलग्न नगराउने प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय मानवाधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले गरेको कार्यक्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधिले बालबालिका र शिक्षकलाई चुनावी गतिविधिमा सहभागी नगराउने प्रतिबद्धता जनाएका हुन्। नेपाली काँग्रेसका जिल्ला सचिव कर्णबहादुर शाहीले यो विषयमा पार्टीले आधिकारिक निर्णय नै गर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका महेन्द्र महतले आचार संहिता उल्लंघन नगर्ने र शिक्षक तथा बालबालिकालाई चुनावी कार्यक्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुभयो।
मेलम्चीको पानी दशैंसम्म काठमाडौँ ल्याउने सरकारी लक्ष्य पूरा नहुने देखिएको छ। सरकारले दशैं अघि नै मेलम्चीको पानी काठमाडौँ ल्याइसक्ने प्रतिबद्धता पटक पटक जनाए पनि सुरुङ निर्माणको गतिले त्यो असम्भव हुने देखिएको हो। सुरुङ खन्ने क्रममा कमसल माटो भेटिएपछि निर्माण विधि नै परिवर्तन गर्नुपर्ने प्रस्ताव गरिएको छ। नयाँ विधि अनुसार 12-12 मिटरको लामो पाइप राखी कमलो माटो नखसोस् भनेर बलियो बनाउने र त्यसपछि ड्रिल गर्नुपर्नेछ। तर 2 किलोमिटर सुरुङ खन्न थप 44 करोड़ रूपियाँ चाहिने मेलम्ची खानेपानी आयोजनाका डेप्युटी प्रोजेक्ट म्यानेजर शिवकुमार शर्माले बताउनुभयो। उहाँका अनुसार दशैंमा पानी लैजान दैनिक 23 मिटरका दरले सुरुङ खन्न आवश्यक भए पनि कमसल माटो भेटिएपछि दैनिक 16 मिटर मात्र खन्ने काम भइरहेको छ। मेलम्चीको पानी सुन्दरी जलमा ल्याउन खन्नुपर्ने 27.5 किलोमिटर सुरुङ मध्ये अब 4 किलोमिटर सुरुङ खन्न बाँकी छ। खानेपानी तथा सरसफाई सचिव भीमप्रसाद उपाध्यायले भने थप लागत बेहोरेर भए पनि तोकिएकै समयभित्र काठमाडौँमा पानी पुर्याउन प्रतिबद्ध रहेको बताउनु भयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
एसएमएस गर्नुहोस् र पाउनुहोस् क्रिकेटको ताजा जानकारी,
अहिले भइरहेको खेलको ताजा अपडेट तपाईँकै मोबाइलमा।
टाइप गर्नुहोस् सीआरआई र एसएमएस गर्नुहोस् 35566 मा।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन प्रस्ताव फिर्ता लिने सरकारको तयारी, उप प्रधानमन्त्रीको वरियता टुंगो नलाग्दा मन्त्री परिषद बैठक आज पनि बस्न सकेन, मेलम्चीको पानी दशैंसम्म काठमाडौँ ल्याउने लक्ष्य पूरा नहुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, निर्वाचन आयोगले हिजो मन्त्रीहरूका लागि आचार संहिता खुकुलो पारेको छ। विशेष गरी सरकारमा रहेका दलले चुनावमा स्रोत साधनको दुरूपयोग गर्न नदिन आचार संहिता लागू गरिने भए पनि आयोगले यसअघि आफैले गरेको निर्णय केही खुकुलो बनाइदिएको हो। यससँगै सरकारमा रहेका दलले स्रोत साधनको दुरूपयोग गर्ने सम्भावना बढेको छ। यसै विषयमा साथी प्रकाश ढकालले निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मालाई आचार संहिता किन खुकुरो पारिएको हो भनेर सोध्नु भएको छ।
यसभन्दा अगाडि हामीले नेपाल सरकारका मन्त्रीहरूलाई जिल्लाको सदरमुकामसम्म जान सक्ने र त्यहाँभन्दा बाहिर जान नसक्ने भन्ने किसिमको यसभन्दा अगाडिको थियो र अहिलेको चाहिँ राजनीतिक परिस्थिति र निर्वाचनको वातावरणलाई अझ सहज बनाउनको लागि पनि कतिपय दलका नेताहरू पनि मन्त्री भइरहेको अवस्था पनि भएको हुनाले उहाँहरूले चाहिँ आफ्नो राजनीतिक गतिविधि सञ्चालन गर्नलाई सहज होस् भन्ने हिसाबले नै आचार संहितामा अलिकति हिजो एउटा परिमार्जन गरेको हो। त्यो यसको मतलब के भनेदेखि आचार संहिता उल्लङ्घन गर्न बाटो खोलिदिएको, अझ आचार संहिता उल्लङ्घन गर भनेर निर्वाचन आयोगले भनेको भन्ने अर्थमा यसलाई बुझ्न हुँदैन। त्यो चाहिँ के भने एउटा इन्भाइरोमेन्ट राजनीतिक वातावरण अझ राम्रो बन्दै जाओस्, किनभने राजनीतिक एउटा सहिष्णु वातावरणको खाँचो भइरहेको अवस्थामा आयोगले त्यो सोचेर निर्णय गरेको हुनुपर्छ। त्योभन्दा अरू चाहिँ खास केही होइन।
आचार संहितालाई खुकुलो पार्दा चुनावमा सरकारी स्रोत साधनको दुरूपयोग हुनेतर्फ आयोग कतिको सचेत छ?
त्यो चाहिँ के भनेदेखि आचार संहिता भनेको मूलत आचार संहिता हो। सो हामी सबैले आफूले आचरण गर्ने कुरा हो त्यो संहिता भनेर उल्लेख गरिदिएको छ कि हामी यस्तो यस्तो गर्नुपर्छ भनेर भनेको छ। र निर्वाचन आयोगले त्यो आचार संहिता लागू गर्ने बेलामा पनि सरकारी साधनको प्रयोग निर्वाचन मतदातालाई प्रभाव पार्ने किसिमले कहीँ कतै प्रयोग नहोस् भनेरै चाहिँ यो सरकारी साधन चाहिँ त्यो प्रयोग नहोस् भनेर भनेको छ। मन्त्रीज्यूहरूलाई चाहिँ पनि जिल्लामा आफ्नो राजनीतिक कार्यक्रममा जानु पर्यो भने सरकारी साधन प्रयोग नगर्ने भनेर हिजो पनि निर्णय गरेकै छ, त्यो यसभन्दा अगाडि पनि गरिराखेकै थियो। त्यसकारण चाहिँ सरकारी साधनको प्रयोग नगर्न त निर्वाचन आयोगले सचेत पनि गराइरहेको अवस्था छ, आचार संहिता उल्लङ्घन गरेको पनि छ र माननीय मन्त्रीज्यू लगायत जुन चाहिँ सरकारी ओहदामा अथवा चाहिँ त्यस्तो सार्वजनिक दावादेखि पदमा रहनुभएको छ उहाँहरूले चाहिँ त्यो किसिमको आचरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने निर्वाचन आयोगलाई चाहिँ त्यो विश्वास पनि छ।
अहिले आयोगमा आचार संहिता उल्लङ्घनका उजुरीहरू कतिको परिरहेका छन्?
केही उजुरीहरू 700-800 चाहिँ निवेदन आचार संहिता हाम्रो समितिमा परेका छन् निवेदनहरू, तर ती धेरै निवेदनहरू सहमतिको लागि अनुरोध गरेका छन्, यस्तो किसिमको काम गर्नु पर्ने भयो अथवा बाहिर जानु पर्ने भयो, यो कार्यक्रम सञ्चालन गर्नुपर्ने भयो, सहमति चाहियो भनेर त्यो किसिमका निवेदनहरू छन्। तर आचार संहिता उल्लङ्घन गरौँ भनेर परेका निवेदनहरू एकदम कमै छन्, अब 45-48 निवेदन होला सायद आजसम्म, र त्यसमा चाहिँ त्यति ठुलो आचार संहिता उल्लङ्घनको त्यस्तो चाहिँ निवेदन छैन। कतिपय मन्त्रीज्यूहरूले कार्यक्रममा गएको सरकारी साधन प्रयोग गरेको आदि इत्यादि भन्ने सन्दर्भमा एक दुईवटा उजुरीहरू पनि छन्। त्यसको बारेमा यहाँलाई थाहा नै छ, पहिले हामी उप प्रधानमन्त्री तथा गृहमन्त्रीजीको भ्रमणको सन्दर्भमा हामीले सोधेका थियौँ। त्यस्तै गरेर चाहिँ अब माननीय उप प्रधानमन्त्री तथा स्थानीय सङ्घीय मामिला र स्थानीय विकास मन्त्रीजीको भ्रमणको बारेमा के हो भनेर हामीले चाहिँ एउटा स्पष्टीकरण सोधेर पठाएको अवस्था छ।
दुई नम्बर प्रदेशमा अझै पनि मतदान केन्द्रको निर्धारण भएको छैन, अब आयोग कसरी अगाडि बढ्छ?
जहाँसम्म मतदान केन्द्र निर्धारण गर्ने भन्ने कुरो छ, त्यो दुई नम्बर प्रदेश यहाँले पनि जस्तै दुई नम्बरमा राजनीतिक सहमति भएर मतदान केन्द्र पुनर्निर्धारण भएर अहिलेसम्म आएको छैन। त्यो नआउँदा नआउँदै पनि हामीले जिल्लाबाट जति जिल्लाबाट डाटाहरू आएको छन् त्यसलाई हामीले कम्प्युटरमा प्रविष्ट गर्ने र प्रोसेसिङ गर्ने काम हुन्छ, र अरू जिल्लाको पनि हामीले प्रविष्ट र प्रोसेसिङ गर्ने काम गरिराखेकै अवस्था छ। अब ती जिल्लाको काम सकिएपछि अनि हामी दुई नम्बरको त्यति बेला हामी ठ्याक्कै हामी त्यसमा पुग्छौँ, त्यति बेला चाहिँ दुई नम्बरको त्यति बेला पनि आएन भने हाम्रो काम रोकिन्छ।
उहाँ हुनुहुन्थ्यो निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा। निर्वाचन आचार संहिता खुकुलो पारिएको विषयमा कुराकानी गर्दै अब खबरकै सिलसिला। जंगली च्याउ खाँदा पोखरामा एकै परिवारका तीनजनाको ज्यान गएको छ। पोखरा लेखनाथ महानगरपालिका 17 लामा चौरकी माइली तामाङ, उहाँकी छोरी मनमाया र माइलीका नाति सोनम मगरको ज्यान गएको हो। सोनमका दाई आयुषको काठमाडौँमा उपचार भइरहेको छ। गएको चैत 19 गते च्याउ खाएपछि झाडा पखाला लागे पनि अस्पताल नगई मेडिकलबाट औषधि खाएर घरै बसेकी माइलीलाई मणिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। उहाँहरूको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
सरकारले वैशाख 15 गतेपछि सबै केबल टीभी डिजिटल स्वरूपमा मात्र चल्न पाउने बताएको छ। प्रविधि पत्रकार मञ्चले गरेको कार्यक्रममा सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले वैशाख 16 गतेदेखि कुनै पनि हालतमा एनालग केबल टीभी सञ्चालन हुन नदिने बताउनु भएको हो। नयाँ प्रविधिको नियमन गर्न समस्या भइरहेकोले प्रविधि व्यवस्थापन नियमन गर्न छुट्टै संयन्त्र बनाइने उहाँले बताउनुभयो। केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले आफूहरू डिजिटल प्रविधिमा जान तयार रहेको तर त्यसको लागि चाहिने सेटअप बक्समा सरकारले कर छूट गरेमा उपभोक्तालाई सहज हुने बताउनुभयो। अन्तर्राष्ट्रिय दूरसञ्चार प्राधिकरणले सन् 2017 सबै टीभी डिजिटल बनाउन निर्देशन दिएपछि सरकारले 2074 सालको वैशाख 16 गतेभित्र सबै उपमहानगर र महानगरपालिका तथा 2075 सालको वैशाख 16 गतेसम्म देशैभर एनालग टीभी हटाएर डिजिटल बनाउने नियम पारित गरिसकेको छ।
माइती नेपालले आज 25 स्थापना दिवस मनाएको छ। महिला बेचबिखन र मानव तस्करी रोकथाम तथा न्यूनीकरणको उद्देश्य सहित 25 वर्ष अघि स्थापना भएको माइती नेपालले काठमाडौँमा कार्यक्रम गरी स्थापना दिवस मनाएको हो। स्थापना दिवसका अवसरमा माइती नेपालले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिँदो स्वरूपको मानव ओसार पसार तथा बेचबिखन नियन्त्रणका लागि सबै पक्षको सहयोग आवश्यक पर्नेमा जोड़ दिनुभयो। यसबीच महिला बेचबिखन मुद्दाका फरार अभियुक्त विजय लामा भनिने विजय कुमार तामाङ पक्राउ परेका छन्। 2055 सालमा तामाङको संलग्नतामा महिलालाई भारतको मुम्बई लगी बेचबिखन गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँले 10 वर्ष कैद सजाय सुनाएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ल है, जुलुसमा धेरै मानिस हुनुपर्छ, गाउँका कोही छुट्नुहुन्न, सबैलाई ल्याउनु नि।
हुन्छ, सुन त, केटाकेटीलाई पनि ल्याउनु नि, बच्चाहरूलाई बुझाइयो भने आमा बुबालाई बुझाउँछन्, मत बढी आउँछ, त्यसपछि हाम्रो जित पक्का।
के भन्नुभएको यस्तो? बालबालिकालाई कुनै पनि राजनीतिक दलको र्याली, आमसभा, पोस्टर टाँच्ने, पर्चा पम्पलेट बाँड्ने, निर्वाचनको केन्द्रमा वयस्कको सच्चामा लाइन बसाउने, विजय जुलुस वा पक्ष विपक्षमा प्रयोग गर्न पाइँदैन।
बाल बालिकालाई दलगत राजनीतिमा लगाउनु बाल अधिकारको उल्लङ्घन हो। बाल बालिकालाई बालापनमै हुर्कन दिउँ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाउँ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू:
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 4107007, 98511-72194।
4107007, 98511-72194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। विभिन्न ठाउँमा भएका दुर्घटनामा 4 जनाको ज्यान गएको छ। काभ्रेको बनेपामा मोटरसाइकल र टिपर ठोकिँदा मोटरसाइकल चालक रामेछापका विनोद कुमार मोक्तानको ज्यान गएको छ। यस्तै धादिङको सिद्धलेक गाउँपालिका नलाङमा ट्र्याक्टरले किच्दा 8 वर्षकी शान्ति भट्टको ज्यान गएको छ। यस्तै कैलालीको टिकापुरबाट बर्दियाको राजापुरका लागि छुटेको अटो रिक्सामा सल बेरिदा रिक्सामा सवार टिकापुरकी शान्ति दाहालको ज्यान गएको छ। पर्साको बीरगंजका लागि छुटेको भारतीय नम्बर प्लेटको टाटा सुमो पल्टिँदा पर्सा निचुटा घर भएका थारू मुखिया बिनको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 2 40 सवारी दुर्घटना हुँदा 15 घाइते भएका छन्।
आप्रवासी नेपाली घरेलु कामदारको राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरू भएको छ। 2 दिनसम्म चल्ने सम्मेलनमा वैदेशिक रोजगारीमा जाने घरेलु कामदारको वर्तमान अवस्था, आगामी दिनमा गर्नुपर्ने काम लगायतबारे छलफल गरिने आयोजक पौरखी नेपालले जनाएको छ।
जनता आवास कार्यक्रम अन्तर्गत प्युठानमा 900 घर बन्ने भएका छन्। शहरी विकास तथा भवन निर्माण विभागले प्युठानको फोपली, अर्खा, पूजा, रजवारा, नारीकोट र ओखरकोटमा घर निर्माण गर्न लागेको हो। जनता आवास कार्यक्रम अन्तर्गत फोपलीमा 26, अर्खामा 20 र पूजामा 10 तथा दलित समुदाय जनता आवास कार्यक्रम अन्तर्गत रजवारामा 6 तथा नारीकोट र ओखरकोटमा 5-5 तथा गन्धर्व समुदायका लागि बाङ्गेसालमा 12 र रसपुरकोटमा 17 घर निर्माण गरिने डिभिजन प्रमुख ईश्वर जोशीले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से आज 6 भन्दा धेरैले घटेको छ। बजार खुलेको केही समय बढे पनि त्यसपछि घट्न थालेको बजार बन्द हुँदा 6.36 घटेर 1651 भन्दा तल झरेको हो। बाहेकका सबै समूह ओह्रालो लागेको दिन आज सबैभन्दा धेरै होटल समूहको झण्डै 52 घटेको हो। त्यस्तै जलविद्युत 22.22, विकास बैंक 16.82, बैंकिङ 6.76 र वित्त समूह 1.15 घटेको छ।
मेरो पनि भन्नु छ।
भरतपुर चितौनका सुभाष रेग्मीले फेसबुकमा लेख्नु भएको छ, देशभरिका 1500 स्वास्थ्य चौकी हेल्थ असिस्टेन्ट विहीन छन्। लोकसेवाले परीक्षा लिएको 6 भइसक्दा पनि सर्वोच्चमा रिट परेको भन्दै नतिजा प्रकाशित गरेको छैन। यस्तो गम्भीर विषयमा तत्काल सुनवाई हुनुपर्नेमा 13 पेशी सरिसक्यो। गुनासो गर्न फोन गर्दा सर्वोच्चको फोन उठ्दैन। के नतिजा नआउने नै हो? हो भने भनिदिए हुन्थ्यो नि।
यही विषयमा तेज ओली फेसबुकमै लेख्नुहुन्छ, सर्वोच्चले न्याय दिनेको साटो अन्याय गर्यो। स्वास्थ्यकर्मी नहुँदा धेरै गाउँमा नागरिकले सिटामोल पनि पाएका छैनन्। यो मुद्दालाई पालो नदिँदा नतिजा पर्खिरहेकाहरूलाई मात्र होइन स्वास्थ्य सेवा पाउनुपर्ने नागरिकको अधिकार पनि हनन भयो। त्यसैले सर्वोच्चले यसमा ध्यान दियोस्।
अहिले दक्षिण कोरियामा रहेका भोजपुरका भरत राईलाई आफू जस्तै लाखौं परदेशीले चुनावमा भाग लिन नपाउने कुराले चिन्तित बनाएको छ। उहाँ उज्यालो मार्फत सरकारलाई आग्रह गर्नुहुन्छ, देशको आर्थिक विकासमा सहयोग पुर्याइरहेका छन् परदेशीले, तर उनीहरू चुनावमा मत दिनबाट वञ्चित हुने भए। विश्वभरि रहेका नेपालीसँग इन्टरनेटको पहुँच छ, त्यसैले अनलाइन भोट दिने व्यवस्था गरिदिए, आभारी हुने थियौं।
पवन केसीले फेसबुकमै लेख्नु भएको छ, नेपालीले के हेरेर भोट दिन्छन्? अहिलेको चासोको विषय भएको छ। गरीबले पैसा, हुनेले फाइदा, आफन्तले आत्मीयता र अरूले नोटमा भोट दिन्छन्। हामी नागरिकले जबसम्म राम्रो विचार भएको र केही गर्ने व्यक्तिलाई चयन गर्न सक्दैनौ तबसम्म देशको स्थितिमा खासै सुधार हुँदैन। त्यसैले नागरिक आफै सचेत हुनु जरुरी छ।
अनि भोला सुवेदीले फेसबुकमा लेख्नु भएको छ, नेताहरू चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन्, चुनावको माहौल नसकिँदै वर्खा पनि शुरू हुन्छ, त्यसैले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपत्तिका बारेमा पनि बेलैमा ध्यान दिनु जरुरी छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। नेपाल दर्पणमा अब विदेशका खबर। विश्वमा हुने मृत्युको 10% चुरोट तथा खैनी खानाले हुने गरेको एक अध्ययनले देखाएको छ। स्वास्थ्य सम्बन्धी जर्नल द मेडिकलमा प्रकाशित प्रतिवेदन अनुसार विश्वमा ज्यान गुमाउने प्रत्येक 10 जना मध्ये एकजनाको चुरोट खैनीका कारण ज्यान जाने गरेको देखिएको छ। ती मध्ये पनि चीन, भारत, अमेरिका र रूसमा सुर्तीजन्य पदार्थका कारण ज्यान गुमाउने गरेको प्रतिवेदनमा उल्लेख छ। अनुसन्धानकर्ताले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले विकासोन्मुख तथा विकासशील देशलाई लक्षित गरी आफ्ना उत्पादन बजारमा ल्याएकोले यसका कारण हुने मृत्युदर अझै बढ्न सक्ने चेतावनी दिएका छन्।
यस्तै लामो समयसम्म एन्टिबायोटिक प्रयोग गर्ने व्यक्तिमा क्यान्सरको खतरा बढ़ी हुने एक अध्ययनले देखाएको छ। लामो समयसम्म एन्टिबायोटिक प्रयोग गर्ने व्यक्तिको मलद्वारमा ट्युमर बढ़ने र त्यसले क्यान्सरको जोखिम बढ़ाउने देखिएको अनुसन्धानकर्ताले बताएका छन्। पेटमा रहेका किरा मर्ने क्रममा फेरबदल हुने भएकाले ट्युमर बढ़ने खतरा हुने र त्यो ट्युमर क्यान्सरको कारण बन्न सक्ने गुड जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। तेस्रो माई भ्याली गोल्ड कप फुटबलको उपाधिका लागि झापा 11 र त्रिभुवन आर्मी क्लब खेल्ने भएका छन्। इलामको टुणी खेलमा आज सशस्त्र प्रहरीको एपीएफ क्लबलाई 1-0 हराउँदै झापा 11 फाइनलमा पुगेको हो। निर्धारित 90 मिनटमा कुनै पनि टीमबाट गोल नभएपछि थपिएको अतिरिक्त समयको 15 मिनटमा विशाल राई एले गोल गर्दै झापालाई फाइनलमा पुर्याएका हुन्। फाइनल खेल पर्सि हुनेछ।
युनिभर्सिटी कप क्रिकेटमा आज शंकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्पस विजयी भएका छन्। कीर्तिपुरमा भएको आजको पहिलो खेलमा शंकरदेव क्याम्पसले सेन्ट लरेन्स कलेजलाई 49 रनले हरायो। आजको दोस्रो खेलमा नेपाल कमर्स क्याम्पसले कस्मस कलेज अफ म्यानेजमेन्टलाई 8 विकेटले हराएको हो।
आईपीएल क्रिकेटमा अहिले राइजिङ, पुणे सुपर जायन्ट्स र मुम्बई इण्डियन्स खेलिरहेका छन्। पुणेमा टस हारेर पहिले ब्याटिङ गरिरहेको मुम्बई इण्डियन्सले विस्फोटक ब्याटिङ गरिरहेको छ। मुम्बईले ताजा अवस्थामा 2 ओभर 4 बलको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 23 रन बनाएको छ। मुम्बईका पार्थिव पटेल र जोस बटलर अहिले क्रिजमा खेलिरहेका छन्। पुणेको नेतृत्व अस्ट्रेलियाका कप्तान स्टिभेन स्मिथले र मुम्बईको नेतृत्व रोहित शर्माले गरेका छन्। पुणेमा महेन्द्र सिंह धोनी, फाफडु प्लेसिस, सन मार्स, अजिंका रहाने, बेन स्टोक, मनोज तिवारी लगायतका खेलाड़ी छन् भने मुम्बईमा जोस बटलर, हरभजन सिंह, मिचेल जोनसन, लाथिस मालिंगा, कायरन पोलार्ड, टीम साउथी लगायतका खेलाड़ी छन्। खेलको अपडेटको लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्न सकिनेछ।
र श्रीलंकासँगको दोस्रो तथा अन्तिम 2020 क्रिकेटमा बंगलादेश ब्याटिङ गरिरहेको छ। कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ताजा स्थितिमा 14 ओभर 1 बलमा 3 विकेटको क्षतिमा 132 रन बनाएको छ। पहिलो खेल श्रीलंकाले 6 विकेटले जितेको थियो। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन प्रस्ताव फिर्ता लिने सरकारको तयारी, सीमांकन पछि टुंग्याउने गरी 5 बुधे संविधान संशोधन प्रस्ताव दर्ता गरिने।
उप प्रधानमन्त्रीको वरियता टुङ्गो नलाग्दा मन्त्री परिषद बैठक आज पनि बस्न सकेन। 3 हप्तादेखि बैठक नबस्दा 52 महत्वपूर्ण प्रस्ताव अलपत्र।
मेलम्चीको पानी दशैंसम्म काठमाडौँ ल्याउने लक्ष्य पूरा नहुने, सुरुङ खन्ने क्रममा कमसल माटो भेटिएपछि निर्माण विधि नै परिवर्तन गर्नुपर्ने।
10% मृत्यु सुर्तीजन्य वस्तुको उपभोगका कारण हुने गरेको अध्ययनको निष्कर्ष, लामो समय एन्टिबायोटिक खानाले क्यान्सर हुने खतरा।
र माई भ्याली फुटबलको उपाधिका लागि झापा र आर्मी खेल्ने, आईपीएल क्रिकेटमा पुणे र मुम्बई खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छ। नमस्कार।